करबला की दर्सगाह शुरू हो चुकी है। आठवां दिन है और ख्याम हुसैनी में पानी खत्म हुए एक दिन गुजर चुका है। प्यासे बच्चों की आहो बुका के साथ करबला की तारीख लिखी जा रही है, ऐसी तारीख जिसके हर सफ़े पर इंसानियत के लिए सबक है, वो सबक जो कयामत तक भुलाया नहीं जा सकता। शुजात का, ईसार व कुर्बानी का ऐसा सबक जो हमेशा याद रखा जाएगा। करबला का जर्रा जर्रा इंसानियत के लिए दर्स है। करबला की जमीन पर गिरने वाला खून का हर कतरा इंसान को दर्स देता है, अजमतों का, सर बुलंदी का और शुजात का।
हजरत अबुल फजल अल अब्बास का तारीख इस्लाम में एक अहम किरदार है। जनाब अबुल फजल अल अब्बास को जो मकाम नसीब हुआ है, उलमा कहते हैं कि जब भी किसी शख्सियत के बारे में जानना चाहो तो दो चीजें मद्देनजर रखो कि उसका नसब क्या है, यानी उसका बाप कौन है, दादा कौन है, परदादा कौन है, माँ कौन है, और दूसरी चीज़ है हसब कि उसने ज़िंदगी में रहकर क्या किरदार पेश किया। जहाँ तक मौला अबुल फजल अल अब्बास के नसब का ताल्लुक है तो सरकार का वही नसब है जो इमाम हुसैन अलैहिस्सलाम का नसब है, यानी इमाम हुसैन के वालिद भी मौला अली हैं, जनाब अब्बास के वालिद भी मौला अली हैं, इमाम हुसैन के दादा भी अबू तालिब, जनाब अब्बास का दादा भी अबू तालिब, इस लिहाज से तो ये इमाम हुसैन अलैहिस्सलाम की तरह नस्बी शर्त रखते हैं। जहाँ तक माँ का ताल्लुक है तो जनाब की माँ फातिमा, जिनको उम्मुल बनीन कहते हैं, ये बनी किलाब से है। बनी किलाब अरब में एक शुजा खानदान है जिनके बड़े बड़े शुजा बहादुर गुजरे हैं जो 1000 का मुकाबला करते थे। इसलिए मौला के बड़े भाई से अकील से कहते हैं मौला अली कि जाओ मेरे लिए एक रिश्ता तलब करो किसी बहादुर खानदान से। उन्होंने कहा कि बने किलाब से एक रिश्ता मौजूद है, अगर आप वहाँ करना चाहें तो बहादुर खानदान भी है। तो जनाब अकील जाते हैं और रिश्ता मांगते हैं। अब मुझे तफसील में नहीं जाना, पर हजरत अब्बास का एक और शेर, जब मौला पैदा होते हैं तो किसी भी घर में कोई बच्चा आता है तो उसका माहौल बदलता है, इसी तरह जब हजरत अबुल फजल अल अब्बास आए तो इस घर का भी माहौल बदला। और शायर ने बड़ा अच्छा कलाम लिखा है कि ये कौन आया है आज घर में, अली भी खुद मुस्करा रहे हैं, ये कौन आया है आज घर में, अली भी खुद मुस्करा रहे हैं, जरूर इसको अलम मिलेगा अभी से तेवर बता रहे हैं। हुसैन झूले में जब भी होते मलक झूलाते थे आके झूला, ये कौन आराम कर रहा है, हुसैन झूला झूला रहे हैं। मैं समझता हूँ इससे बढ़कर इमाम हुसैन की क्या आजमत हो सकती है कि जिसको खिलाने के लिए, जिसको उसका दिल बहलाने के लिए या ज़ैनब कुबरा हैं या मौला हुसैन हैं।
नमाज दीन का सुतून है और दीन के सुतून जितने मजबूत होंगे परेशानियों और मसाइल का सामना करते वक्त कुव्वत सब्र बर्दाश्त भी उतनी ही ज्यादा होगी और शैतान के असरअंदाज होने का इम्कान कम से कमतर होता जाएगा। नमाज मोमिन का नूर है कि जिसके जरिए उसके जिस्म रूह में उजाले फैलते हैं और दिल पाक होते हैं और उसी की बदौलत गुनाहों की स्याही इंसान के वजूद से दूर हो जाती है। नमाज दिलों को खुदा की तरफ मुतवज्जे करती है। सरगश्ता और परेशान इंसान सिर्फ खुदा की तरफ तवज्जो के जरिए ही सुकून हासिल कर सकता है और नमाज खुदा से नजदीकी का बेहतरीन जरिया है, क्योंकि नमाज के तमाम अरकान, चाहे वो नियत हो, तकबीरतुल हराम हो, हम्द हो, रुकू हो, सुजूद हो, तशहुद हो या सलाम, सारे आमाल कुछ इस तरह के हैं कि वो इंसानों को खुदा की समझ बढ़ाते हैं। چونکہ نماز خلقت اور قیامت کی یاد دلاتی ہے، اس لیے یہ انسان کو گناہوں سے روکنے کا سب سے زیادہ طاقتور محرک ہے۔ جب کوئی نماز کے لیے کھڑا ہوتا ہے، تکبیر کہتا ہے، تو وہ خدا کو ساری چیزوں سے بلند و بالا سمجھتا ہے اور اس کی نعمتوں کو یاد کرتے ہوئے اس کی حمد و ثنا بجا لاتا ہے، اس کی رحمانیت و رحمت کی تعریف کرتا ہے اور جزا کے دن کو یاد کرتا ہے، اپنی بندگی کا اعتراف کرتے ہوئے اس سے مدد مانگتا ہے اور گمراہوں اور معتوب لوگوں کے راستوں پر چلنے سے خدا کی پناہ مانگتا ہے۔ بلا شبہ اس نمازی کے قلب و روح میں حق کی طرف ایک پاکیزہ سفر شروع ہو جاتا ہے، بلکہ تیزی کے ساتھ تقوی کے مقدس جذبات پیدا ہوتے ہیں اور اس کے وجود پر روحانیت چھا جاتی ہے، جو یقیناً اسے گناہوں سے روکنے کی طاقت رکھتی ہے۔
ایک درسگاہ ہے اور یہاں کا بچہ، بوڑھا، جوان، سب انسانیت کو درس دیتے ہیں، لیکن کچھ شخصیتیں کربلا میں ایسی نظر آتی ہیں جن کو کبھی نہیں بھلایا جا سکتا اور جن کا صبر، جن کی شجاعت رہتی دنیا تک مثال رہے گی۔ مروی ہے کہ شب عاشور سارے صحابی اپنے اسلحے تیز کر رہے تھے، عبادت میں مشغول تھے کہ حبیب ابن مظاہر عباس کے پاس آئے اور کہنے لگے، کل کے لیے تیار رہنا۔ روایتوں میں ہے کہ حضرت عباس نے ایسی انگڑائی لی کہ بند زرہ ٹوٹ گئے اور کہا، اتشجعنی یا حبیب، کیا تم مجھے جوش دلا رہے ہو حبیب؟ اور کیوں نہ ایسا ہوتا، عباس کو تو اسی دن کا انتظار تھا۔ جب بھی تلوار اٹھانا چاہا تو یہ کہہ کے روک دیا گیا کہ کربلا آنے والی ہے۔ اور بیویوں کو بھروسہ بھی تھا عباس کی ذات پر، جیسا کہ روایتوں میں ہے کہ جناب زینب نے کہا کہ ایک دن بابا نے میرے بازوؤں کو چوما اور رونے لگے۔ جب میں نے اس کی وجہ پوچھی تو انہوں نے کہا، ایک دن انہی بازوؤں کو رسن سے باندھا جائے گا۔ بابا کی بات پر یقین تو تھا، لیکن یہ سوچ کر تعجب ہوتا تھا کہ جس کا عباس جیسا بھائی ہو، اس کے بازوؤں پر رسن باندھنے کی کون جرأت کر سکتا ہے۔ جی ہاں، جب تک حسینی لشکر کا یہ علمدار تھا، دشمن میں خیام حسینی کی طرف دیکھنے کی بھی ہمت نہیں تھی۔
امام حسین علیہ السلام کی عظیم تحریک عاشورہ سے ایک نہایت اہم سبق جو ملتا ہے، وہ عبادت اور خداوند عالم سے راز و نیاز کی چاہت ہے۔ امام حسین علیہ السلام سخت ترین حالات میں بھی جب نماز کا وقت ہونے کی طرف متوجہ ہوتے ہیں تو اسلحہ رکھ کر زمین پر بیٹھ جاتے ہیں اور اپنے جانثار صحابیوں کے ساتھ نماز ادا کرتے ہیں، حالانکہ دشمن بزدلی کا مظاہرہ کرتے ہوئے ان پر اور ان کے صحابیوں پر تیروں کی بارش کر رہا تھا۔ امام حسین علیہ السلام نے اس طرح سے سب کو یہ درس دیا کہ نماز کی کیا اہمیت ہے اور اس کی پابندی کیوں اتنی ضروری ہے۔ اسی طرح روایتوں میں منقول ہے کہ نویں محرم کی دوپہر میں ابن سعد کے فوجیوں نے امام حسین کے خلاف جنگ شروع کرنے کا ارادہ کر لیا۔ امام حسین علیہ السلام نے اپنے بھائی حضرت عباس علیہ السلام کو لشکر یزید کے پاس بھیج کر ایک رات کی دشمن سے مہلت مانگی اور اس کی وجوہات بیان کرتے ہوئے فرمایا، جنگ کل تک کے لیے ٹال دی جائے تاکہ آج کی رات ہم خدا کی عبادت اور توبہ و استغفار میں گزارے، کیونکہ خدا جانتا ہے کہ میں نماز، تلاوت قرآن کریم اور استغفار و مناجات کو کتنا پسند کرتا ہوں۔
امام حسین کا ذاتی کوئی بھی یزید سے مسئلہ نہیں تھا، نماز یزید کے لشکر میں بھی پڑھتے تھے، نماز امام حسین کی طرف بھی پڑھتے تھے، سوال یہ نہیں ہے۔ سوال یہ ہے کہ امام حسین نے جو یہ قدم اٹھایا صرف اسلام کو بچانے کے لیے، امام حسین نے جتنی بھی قربانیاں پیش کی اور آج تک پیش ہوتی آئی ہیں صرف اسلام کے لیے۔ امام حسین کو نہ حکومت کا کوئی لالچ تھا، نہ سلطنت کا کوئی لالچ تھا، صرف امام حسین کو جو مقصد تھا امام حسین کا، وہ یہی مقصد تھا جو میرے نانا کا دین ہے وہ برقرار رہے۔
تو حضرت امام حسین کے بہت سارے ایسے واقعے ہیں جسے اگر روشنی میں لایا جائے تو حضرت امام حسین کی شخصیت اس سے ظاہر ہوتی ہے۔ حضرت امام حسین کا جو بچپن تھا، وہ جس وقت آپ بچپن میں چھوٹے تھے اور رسول اکرم صلی اللہ علیہ وسلم جب کبھی نماز پڑھا کرتے تھے تو آپ ان کے ارد گرد کھیلنے لگتے تھے، اور جب کھیلتے تھے تو آپ کھیلتے کھیلتے حضرت امام حسین جو تھے وہ ان کے اوپر، رسول کی پشت کے اوپر چڑھ بھی جایا کرتے تھے، اور رسول اکرم صلی اللہ علیہ وسلم اس عالم کے اندر سجدے سے سر نہیں اٹھاتے تھے تب تک کہ حضرت امام حسین اتر نہ جائیں، اور وہ اس کا انتظار بھی کرتے تھے۔
گرد شریعت تنہا بگردم، گرد شریعت تنہا بگردم، دنبال دست